यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई। कार्यदलको बैठक सहमति नजिक पुगेको कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको भनाई। नेपालको चीनसँग जोड़िएका 14 वटै नाका पुनः संचालन। उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ र चीनको तिब्बतका उपाध्यक्ष सिलाम निमाद्वारा नाका पुनः संचालनको घोषणा। नुवाकोटको तादी खोलामा पौड़ी खेल्ने क्रममा डुबेर 2 जनाको मृत्यु। र अन्तर्राष्ट्रिय अदालतले आक्रमण रोक्न आदेश दिएको एक दिनपछि नै इजरायलद्वारा गाजाको रफामा पुनः आक्रमण। समाचार विस्तारमा। सहकारी ठगी संसदीय छानबिन समिति गठन सम्बन्धी कार्यदलको बैठकले कार्यदेशमा अन्तिम टुंगो लगाउने जिम्मेवारी शीर्ष नेताहरूलाई दिएको छ। सहकारीको रकम अपचलनमा छानबिन गर्ने संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा आज बसेको कार्यदल बैठक सहमति नजिक पुगेको कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले बताउनुभयो। कानून मन्त्री गिरीले बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले व्यक्तिको नाम नै उल्लेख गरेर कार्यादेश निर्धारण हुनुपर्ने माग राखेको तर सत्तापक्षका सदस्यहरूले सहकारी तथा रकम गएको संस्थाको नाम उल्लेख गर्ने प्रस्ताव राखेको बैठकपछि संचारकर्मीहरूलाई जानकारी दिनुभयो।
यसभन्दा अगाडि भएका बैठकहरू भन्दा धेरै नै अगाडि बढेर सहमतिको नजिक पुग्ने गरी हामीले छलफल अगाडि बढ़ायौं। जुन जुन सहकारीहरूबाट चाहिँ रकम लगिएको छ वा त्यसबाट अपचलन भएको छ, नियम विपरीत त्यहाँबाट रकम गएको छ र जुन जुन कम्पनीले लिएको छ भनिएको छ र सार्वजनिक मीडियामा आएको छ, सदनमा पनि ती विषयहरू उठेका छ, ती कम्पनीको नाम पनि हामी उल्लेख गर्ने, ती संस्थाहरूको पनि सहकारी संस्थाहरूको पनि नाम उल्लेख गरौं र त्यसैलाई केन्द्रबिन्दुमा राखेर छानबिन गर्ने गरी छानबिन समिति बनाउन सकिन्छ भन्ने ठाउँमा उभिएको पाउँछु मैले आजको बसाइले। तर त्यसमा पनि के विषय रह्यो भने कुनै कम्पनीको पनि निश्चित पदाधिकारीहरू निश्चित व्यक्तिहरू प्रति अलि लक्षित गरेर अलि स्पेसिफिक भएर आउनुपर्छ भनेर प्रतिपक्ष दलका मानिसहरूले भन्नुभयो।
मन्त्री गिरीले छानबिन गर्दै जाँदा व्यक्तिको नाम आउने नै भएकाले अहिले नै व्यक्तिको नाम उल्लेख नगरिकन संसदीय छानबिन समिति बनाउनु पर्ने सत्तापक्षका सदस्यहरूको जोड़ रहेको बताउनुभयो। नेपाली कंग्रेस लगायत प्रतिपक्षी दलहरूले सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि सरकारी संयन्त्रभित्रबाट हुने छानबिन प्रभावित हुन सक्ने भन्दै संसदीय छानबिन समितिको माग गर्दै आएका छन्। संखुवासभाको किमाथाङका सहित चीनसँग जोड़िएका 14 वटै नाका आजदेखि पुनः संचालनमा आएका छन्। उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ र चीनका स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहका बीच किमाथाङका सहित नेपाल चीन सीमामा रहेका 14 वटै नाका पुनः संचालनमा आएको संयुक्त रूपमा घोषणा गर्नुभयो। नाका संचालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा संखुवासभाको तुमलिङटार विमानस्थलमा संचारकर्मीसँग कुरा गर्नुहुँदै उप प्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका संचालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथाङका सहित 14 वटा व्यापारिक नाका खुलाउन सफल भएको बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले गत वर्ष चैत्रमा चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भए अनुसार नै नाका पुनः संचालन गरिएको बताउनुभयो। 7 नाका आजैदेखि संचालनमा आएको र अन्य 7 नाका चाँडै खुल्ला हुने बताइएको छ। कोरोना संक्रमण फैलिने डरले चीन सरकारले 2076 माघ 5 गतेदेखि नाका बन्द गरेको थियो। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कदै गएको बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा पूर्व सभामुख सापकोटाले संसदमा हुने बहस छलफल शब्द चयन स्तरहीन र मर्यादाहीन भएको बताउनुभयो। संसद कुनै पनि देशको लोकतन्त्रको आत्मा सुशासनको महत्वपूर्ण संवाहक भए पनि संसदमा राम्रोसँग संसदीय गतिविधि सञ्चालन हुन नसकेको बताउनुभयो। उपाध्यक्ष सापकोटाले आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकटोक बिना संसदमा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताउनुभयो। कर्णालीका मुख्यमन्त्री यामलाल कणेलले कर्णालीमा गरिरहेका रेडियो नेपालका संरचनाहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्न उपयुक्त हुने बताउनु भएको छ। आज सुर्खेतको वीरेन्द्रनगरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी नेतृत्वको टोलीसँगको भेटघाटका क्रममा मुख्यमन्त्री कणेलले प्रादेशिक प्रसारणका लागि कार्यक्रम संचालन, उत्पादन तथा मेसिनरी सामग्रीमा प्रदेश सरकारले सानो सानो रकम सहयोग गर्नुको सट्टा कर्णालीमा रहेका रेडियो नेपालका संरचना नै प्रदेश सरकारलाई हस्तान्तरण गर्दा उपयुक्त हुने धारणा राख्नुभयो। मुख्यमन्त्री कणेलले भौगोलिक विविधता रहेको कर्णालीमा अहिले पनि रेडियो नेपालको महत्व कायमै रहेकाले संघीय सरकारको अधीनमा रहेको रेडियो नेपालका कर्णालीमा रहेका संरचनाहरू प्रदेश सरकारलाई नै हस्तान्तरण गर्दा व्यवहारिक तथा आर्थिक हिसाबले समेत उपयुक्त हुने बताउनुभयो। आम नागरिकलाई सूचना र मनोरञ्जन गराउने कार्यमा रेडियो नेपालको भूमिकाको महत्वपूर्ण भूमिका रहेको भन्नुहुँदै उहाँले प्रदेश सरकार रेडियो नेपालसँग जति बेला पनि हातेमालो गरेर अघि बढ़न प्रतिबद्ध रहेको बताउनुभयो। भेटमा कार्यकारी निर्देशक केसीले दैनिक चार घण्टा प्रादेशिक प्रसारण गर्दै आइरहेको सुर्खेत प्रसारण केन्द्रका लागि आगामी आर्थिक वर्षदेखि संचालन हुने गरी कार्यक्रम उत्पादन प्रस्तावसहित प्रसारण सुदृढीकरणका योजनाका बारेमा छलफल गर्नुभयो। उहाँले कर्णालीमा रेडियो नेपालको एउटा प्रादेशिक प्रसारण केन्द्रसँगै आठवटा एफएम रिले स्टेशन मार्फत रेडियोले प्रसारण सेवा प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो। आजै कार्यकारी निर्देशक केसी सहितको एक टोलीले रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ। सो अवसरमा कार्यकारी निर्देशक केसीले प्रादेशिक प्रसारण केन्द्र सुर्खेतले गर्नुपर्ने कार्यहरू प्रसारण क्षमता वृद्धिसँगै व्यापार बढ़ाउने बारेमा कर्मचारीहरूसँग अन्तर्क्रिया गर्नुभयो। कार्यकारी निर्देशक केसीले कार्य सम्पादनका दौरान प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका कर्मचारीहरूले भोग्नु परिरहेका समस्या र तिनको निदानका बारेमा आफूले रेडियो नेपालको बोर्ड बैठकबाट स्वीकृत गराउन सक्दो प्रयास गर्ने बताउनुभयो। सो अवसरमा प्रादेशिक प्रसारण केन्द्रका प्रमुख आनन्द विश्व पन्तले कार्यालयको वर्तमान अवस्था र चुनौतीहरूका बारेमा जानकारी गराउनु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14## गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। काठमाडौँ महानगरपालिकाले यही जेठ 14 गते भित्र काठमाडौँ उपत्यकामा संचालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन दिएको छ। महानगरपालिकाको संचार तथा सूचना ऐन 2080 बमोजिम कामपाले यही जेठ 14 गते भित्र सूचना अधिकारी तोकेर महानगरलाई जानकारी गराउन निर्देशन पनि दिएको छ। महानगरपालिकाको शिक्षा विभाग प्रमुख गोविन्द प्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक संघ संस्थालाई सूचना अधिकारी तोकेर विभागमा पठाउन आग्रह गरेको तर आग्रह अनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो। सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेका व्यक्ति हुनुपर्नेछ। नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा आज दुईजनाको मृत्यु भएको छ। बेलकोट गढ़ी नगरपालिका 10 स्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोट गढ़ी 13 19 वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका 4 18 वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो। पछिल्लो समय गर्मी बढ़ेसँगै नदी तथा खोलामा पौडी खेल्ने जाने क्रम बढ़ेकाले सावधानी अपनाउन प्रहरीले अपील गरेको छ। गण्डकी प्रदेशका 11 जिल्लाका 110,327 बालबालिकालाई पोलियो विरूद्धको पोलियो भ्याक्सिन आईपीभी खोप दिइने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत अभियानका रूपमा यही जेठ 13 गतेदेखि 26 गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागि प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय अदालतले आक्रमण रोक्न आदेश दिएको एक दिनपछि नै इजरायली रफामा फेरि आक्रमण शुरू गरेको छ। हमासले अक्टोबर 7 शुरू गरेको युद्धविराम खोज्ने प्रयास बीच संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी शहरमा सैन्य कार्यवाही रोक्न आदेश दिएको थियो। विगत 2 करिब 8 मानिस रफाबाट विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। अक्टोबर 7 हमासले इजरायली सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको युद्धका क्रममा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या करिब 36,000 पुगेको छ। घटनामा करिब 80,400 मानिस घाइते भएका छन्। संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि 27,50,00,000 अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ। सहायतामा गोला बारूद, आर्टिलरी राउण्ड र सटीक हवाई हतियार समावेश छन्। अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले रूससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोर्याउनु भएको छ। उहाँले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु कियेभलाई खार्किव नजिकै मस्कोको आक्रमणलाई रोक्न मदत गर्ने अमेरिकी प्रयासको एक हिस्सा रहेको बताउनुभयो। सन् 2022 मस्को र कियेभ बीच युद्ध शुरू भएदेखि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने प्रस्ताव गरेको हो। रूससँग चलिरहेको युद्धबीच कियेभलाई अमेरिकी समर्थनको पुष्टि गर्न यस महिनाको शुरूमा एन्टनी ब्लिंकेनले युक्रेनको आकस्मिक भ्रमण गर्नुभएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
मुलुकले भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण करिब 24 बराबर पुगेको छ। चालू आर्थिक वर्षको 10 98 अर्ब ऋण थपिएसँगै चालू आर्थिक वर्षको 10 सरकारले भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण 24 बराबर पुगेको हो। चालू आर्थिक वर्ष 2080-81 शुरूमा कुल सार्वजनिक ऋण 22,99,00,000,000 रहेकोमा 2081 वैशाख मसान्तसम्ममा 98,08,00,000,000 ऋण थप भई कुल ऋण 23,97,00,000,000 पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ। गत वैशाख मसान्तसम्मको कुल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व 11,84,48,00,000,000 रूपियाँ बराबर रहेको छ। त्यस्तै बाह्य ऋण दायित्व 12,12,95,00,000,000 बराबर रहेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले 2,64,63,00,000,000 रूपियाँ बराबर ऋण उठाउँदा 1,66,55,44,00,000,000 बराबर सामा ब्याज भुक्तानी गरेको छ। यस अवधिमा सरकारले उठाएको ऋण मध्ये आन्तरिक ऋण 1,91,00,000,000 र बाह्य ऋण 73,63,00,000,000 बराबर रहेको छ। चालू आर्थिक वर्षका लागि सार्वजनिक ऋणको सामा तथा ब्याज भुक्तानीका लागि 3,30,00,000,000 बराबर वार्षिक बजेट विनियोजन भएको छ। डल्केवर इनरुवा 400 किलो भोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ। माथिल्लो तामाकोशी जल विद्युत आयोजना लगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौडा डल्केवर इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताउनुभयो। पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोशी लगायतका आयोजनाको बिजुली पूर्वी भागका औद्योगिक क्षेत्रमा माग अनुसार आपूर्ति गर्न सहज हुनेछ। पूर्वी खण्डको काम प्राय पूरा भएकोले उद्घाटनको तयारी भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
अब खेल समाचार रमेश टमटाबाट।
स्याङ्जाको काली गण्डकीमा गण्डकी प्रदेश स्तरीय बुद्धिजाल प्रतियोगिता शुरू भएको छ। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काली गण्डकी ए जलविद्युत परियोजनाको बाँधमा सञ्चालन हुने स्टीमरमा प्रतियोगिताको आयोजना गरिएको हो। प्रदेश खेलकुद परिषद र काली गण्डकी गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश बुद्धिचाल संघको व्यवस्थापनमा प्रतियोगिता शुरू भएको हो। प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधीर कुमार पौडेलले काली गण्डकी नदी आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक केन्द्र रहेको बताउनुभयो। एनसीसीएस महिला तथा पुरूष टी20 क्रिकेट प्रतियोगितामा भक्तपुर क्रिकेट एक्सलेन्स सेन्टरले विजयी शुरूआत गरेको छ। शनिबार सम्पन्न खेलमा भक्तपुरले ओएसिस क्रिकेट एकाडेमीलाई 8 पराजित गर्यो। ओएसिसले दिएको 98 लक्ष्य भक्तपुरले 13.2 ओभरमा 2 गुमाउँदै पूरा गर्यो। भक्तपुरका रोशन साउदले सर्वाधिक 27 बनाएका थिए। त्यसअघि मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको ओएसिसले निर्धारित 20 ओभरमा 9 गुमाउँदै 97 बनाएको थियो। नेपाल राष्ट्रिय मार्शल आर्ट्स गेम्स महासंघ एनएमजीसीको तेस्रो महाधिवेशनले शनिबार 13 नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ।
अब मौसम आगामी 24 घण्टामा गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदलिरही मौसम सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाड़ी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई। कार्यदलको बैठक सहमति नजिक पुगेको कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको भनाई। नेपालको चीनसँग जोड़िएका 14 नाका पुनः संचालन। उप प्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ र चीनको तिब्बतका उपाध्यक्ष सिलाम नेमाद्वारा नाका पुनः संचालनको घोषणा। नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु र अन्तर्राष्ट्रिय अदालतले आक्रमण रोक्न आदेश दिएको एक दिनपछि नै इजरायलद्वारा गाजाको रफामा पुनः आक्रमण। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।